यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाण्डु तराई मधेस द्रुत मार्ग सड़क आयोजना अन्तर्गत धेद्रे सुरूङको ब्रेक थ्रू द्रुत मार्ग निर्माणमा आउने व्यवधान समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेललाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। भोलिदेखि मनसून पुनः सक्रिय हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको सबैमा आग्रह। बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्री डाक्टर आरजू राणाको बंगलादेश स्थित नेपाली दूतावासलाई निर्देशन। विद्यार्थी आन्दोलन चर्किँदै गएपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा। अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा। र काबा महिला नेसन्स भलिबल लीग अन्तर्गत नेपालद्वारा मालदिव्स पराजित नेपालले सेमी फाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा नै हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधि युक्त ढंगले लामा सुरुङ निर्माणमा ब्रेक थ्रू एक महत्वपूर्ण कार्य भएको बताउनु भएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकको धेद्रे सुरुङको ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढ़ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले द्रुत मार्ग निर्माणमा आउने व्यवधान समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा केही भएन भन्ने भाष्य खड़ा गर्न खोजिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले द्रुत मार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो। उहाँले देश विकास होस्, नागरिकको जीवनस्तर माथि उठोस्, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकांक्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले शुरू गरेका काम समयमै सम्पन्न गर्न पूर्वाधार विकाससँग जोड़िएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो। मकवानपुरको बकैया गाउँपालिका 12 घट्टे पाखामा आज एक समारोह बीच प्रधानमन्त्री ओलीले काठमाण्डु निजगढ़ तर्फको 1.728 किलोमिटर लामो धेद्रे सुरुङ ब्रेक थ्रू गर्नुभएको थियो। द्रुत मार्ग 2083 चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना 13 प्याकेजमा विभाजन गरी निर्माण भइरहेको प्रधान सेनापति प्रभुराम शर्माले जानकारी गराउनुभयो। आयोजना अन्तर्गत विभिन्न स्थानमा निर्माण हुने 89 मध्ये 85 पुल ठेक्का भई कार्यान्वयनको चरणमा रहेका छन्। प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु 12 निजगढ़ रहेको द्रुत मार्गको लम्बाई 70.977 किलोमिटर रहेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण अप्ठ्यारोमा परेका नेपालीहरूको सुरक्षामा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर राणाले ढाकास्थित नेपाली दूतावास नेपाली राजदूतसँग टेलिफोन मार्फत त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिँदै आवश्यक सुरक्षा तथा सहयोगमा लाग्न निर्देशन दिनुभएको हो। त्यस अवसरमा बंगलादेशमा नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराउनु भएको छ। मन्त्री डाक्टर राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिनुभयो। ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरेकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कणेललाई दुई दल नेपाली कंग्रेस र नेकपा एमालेका 23 सांसदले विश्वासको मत दिएसँगै उहाँले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो। मुख्यमन्त्री कणेलको पक्षमा 23 मत परेको छ भने विपक्षमा 14 मत परेको छ। नेपाली कंग्रेस र नेकपा एमाले बीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले यही 7 साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कणेलले दोस्रो पटक विश्वासको मत लिनुभएको हो। हो। 40 जना सांसद मध्ये 37 जना उपस्थित हुनुहुन्थ्यो। कर्णेलको पक्षमा नेकपा एमाले 9 र नेपाली कंग्रेसका 14 सांसदले मत हाल्नु भएको थियो। सरकार जोगाउनका लागि 21 सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री कर्णेलले 23 मत प्राप्त गर्नुभएको हो। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। त्यसै गरी नवनियुक्त मन्त्रीहरू मेघराज खड्का, बहादुर सिंह थापा, सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरा सिंह सार्की, लक्ष्मण किशोर चौधरीले पनि पद तथा गोपनीयताको शपथ लिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि अथक संघर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनु भएको छ। प्रजातन्त्रका लागि संघर्ष गरेका प्रजातन्त्र सेनानीहरूसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले त्याग र संघर्षको सम्मानका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले स्वतन्त्रता सेनानीहरूले राखेका विषयप्रति आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। शहीद र प्रजातन्त्र सेनानीहरूको त्याग, बलिदान र संघर्षका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पाएको राष्ट्रपति पौडेलको भनाई थियो। त्यस अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीहरूका लागि राज्यले दिनुपर्ने सुविधा र सम्मानबारे राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मीडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नयाँ मीडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। भोलिदेखि मनसून पुनः सक्रिय हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मनसून विशेष 3 दिने मौसम बुलेटिन जारी गर्दै विभागले भोलि र पर्सी मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। रातिको समयमा मनसून बढ़ी सक्रिय भई भारी वर्षा समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्व तयारी अप्नाउन पनि सबैमा मौसम विभागले अनुरोध गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा रहेका छन्। वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ। गृहमन्त्री रमेश लेखकले बाढ़ी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 24 बैठकमा गृहमन्त्री लेखकले महोत्तरी, बाँके, कास्की, सङ्खुवासभा, कञ्चनपुर, भोजपुर, चितवन लगायतका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो जोखिमबाट जोगाउने उपाय खोज्न निर्देशन दिनुभएको हो। गृहमन्त्री लेखकले विपद संवेदनशील सामाजिक सुरक्षा कार्यविधि 2081 बनाउँदा विदेशी संस्थाबाट लिने सहायता र राष्ट्रिय सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा कार्यसमिति बैठकमा दैनिक प्रशासनिक विषयभन्दा नीतिगत विषयलाई एजेण्डा बनाउन समेत निर्देशन दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक 2080 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 दफा 42 बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनमा पेश भएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले मन्त्री परिषदको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को दफा 42 बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुभयो। यसअघि आजको बैठकमा सांसदहरूले देशको अर्थतन्त्र, संविधान संशोधन, ट्रंक लाइन र डेडिकेटेड लाइनमा देखिएको समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ़ने सम्भावना देखिएको बताउनुभयो। सांसद महतले खुकुलो मौद्रिक नीति र कंग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिन सक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिनमा बढ़दै जाने देखिएको बताउनुभयो। नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले संविधान संशोधनको विषयलाई प्रतिगमन देख्न नहुने भन्दै संविधानले उल्लेख गरेको समाजवादको लक्ष्य हासिल गर्न कानून निर्माण र सुधार गरेर अगाडि बढ़नेतर्फ सबैको ध्यान जानु जरूरी रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले कंग्रेस र एमाले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली लागू गर्ने, संघीयतामा संशोधन गरेर स्थानीय तह घटाउने, प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढ़ाउन खोजेको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले डेडिकेटेड लाइन र ट्रंक लाइन सम्बन्धी विषयमा गम्भीर बन्न सरकारको ध्यान आकर्षण गराउँदै विद्युतको लाइनमा नियमनले तोकिए अनुसारको बक्यौदा असुल गर्न आग्रह गर्नुभयो। बैठकमा सांसदहरू मनिष झा, रोशन कार्की, मेटमणि चौधरी, सुशीला श्रेष्ठ, रेखा यादव, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 29 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 दफा 42 उपदफा 2 बमोजिम आदा अड्काउ फुकाउ आदेश पेश भएको छ। सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स लगायत कर्मचारीहरूको स्तर वृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले नर्सहरूले लामो समयसम्म सेवा गर्दा पनि स्तर वृद्धि नभएको, रात्रिकालीन सेवा गर्दा भत्ता रकम अत्यन्त न्यून भएको भन्दै नर्सहरूको मनोबल बढ़ाउन दुर्गममा कार्यरत सँगै उहाँहरूको शैक्षिक योग्यतालाई पनि ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही साउन 31 गते बिहिबार दिनको 1:15 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा सहित कंग्रेस सांसदहरूले मुलुकको हवाई सुरक्षाबारे छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा भएको छलफलमा हवाई सुरक्षासँग जोड़िएको नियमनकारी निकाय, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभाजन विधेयकलाई संसदबाट अगाडि बढ़ाउने लगायत समसामयिक विषयमा कुराकानी भएको कंग्रेस सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री र कंग्रेस नेताबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्धन लगायतका विषयमा छलफल भएको थियो। नेपाली कंग्रेस पदाधिकारीहरूको बैठकले यही साउन 23 गते बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि एजेण्डाका बारेमा छलफल गरेको छ। सभापति शेरबहादुर दिवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकमा देशको परिस्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धनलाई बलियो बनाएर अगाडि बढ़ाउने विषयमा छलफल भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो। यसैगरी बैठकमा विदेश स्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री यादवले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न 37 केन्द्रीय विभाग गठन गर्नुभएको छ। उहाँले आज केन्द्रीय सदस्यलाई विभिन्न विभागको संयोजक तोक्नु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले बालबालिका सहितको सहभागितामा बालबालिका सम्बन्धी ऐन बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरूले बालबालिकाको विकास र संरक्षणमा स्थानीय तहहरूले आफै नीति निर्माण गरेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। सांसदहरूले संविधानले प्रत्येक बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको हकलाई सुनिश्चित गरेको भए पनि अझै बालबालिका विद्यालय बाहिर हुनु, सड़क बालबालिका देखिनु र बाल श्रमिकहरू श्रम गरिरहेको अवस्थामा पाइनुले बालबालिका सम्बन्धी नीति बनाउँदा बालबालिकालाई समेत सहभागिता गराइनु पर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्ने बताउनु भएको छ। नेपाली कंग्रेस तनहुँद्वारा आज बीपी स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले त्यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पाँच जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा 9 यात्रु घाइते भएका छन्। धादिङबाट काठमाण्डुतर्फ आउँदै गरेको माइक्रो बसमाथि जरे पुल नजिक रूख ढल्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। कास्कीको पोखरादेखि नजिकै रहेको माछापुछ्रे नमूना पदमार्ग पूर्वाधार विकास र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
माछापुछ्रे नमूना पदमार्ग विकास भएको 2 पुग्यो, तर खास पर्यटकको पदचाप नभएपछि अहिले ग्रेट माछापुछ्रे पदमार्गको नाममा घाचो खुमै डाँडा नयाँ पदमार्ग विस्तार भएको छ। ग्रेट माछापुछ्रे पदमार्ग हुँदै खुमै डाँडा पुग्ने पर्यटक बढे पनि माथिल्लो डाँडा कोर्चा भने ओझेलमा परेको ग्रेट माछापुछ्रे पदमार्ग समितिका कोषाध्यक्ष नारायण गुरुङ बताउनुहुन्छ। पोखराको हरिचोकदेखि 1.5 घण्टाको सवारी यात्रामा पुगिन्छ माछापुछ्रे गाउँपालिकाको इमुगाउँ। इमुगाउँबाट शुरू हुन्छ माछापुछ्रे नमूना पदमार्गको असली पदयात्रा। एक दिनमै 3,682 मिटर उचाइमा रहेको कोर्चा पुग्न सकिन्छ। यो पदमार्गले पर्यटकको मन लोभ्याउँछ। मोरङको पुरानो भैँसीगोठ हुँदै गण्डकी प्रदेशकै अग्लो दावी गरिएको आलङ्गे झरनाको दृश्यले नलोभिने सायदै होला। इमुबाट उकालो चढेपछि 11 घण्टामै कोर्चा पुग्न सकिन्छ। कोर्चाबाट अन्नपूर्ण प्रथम, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण साउथ, गन्धर्व, बुद्ध मर्दिर लगायत 20 हिमालका चुचुरा हेर्न पाउने पर्यटन व्यवसाय रेशम अधिकारी बताउनुहुन्छ।
जहिले पनि पदयात्रा तय गर्दाखेरि स्थानीय तवरले पदयात्रा शुरू गरियो भने पक्कै पनि त्यहाँ के छ किन भन्दा स्थानीय कल्चर, स्थानीय वेशभूषा, पुरानो गाउँहरू।
2058-59 सालमा यो पदमार्गको पहिचान भए पनि प्रचार प्रसार हुन सकेको छैन। प्रचार प्रसार नहुँदा पूर्वाधारको अभाव छ। यति बेला माछापुछ्रे नमूना पदमार्गको प्रवर्धनमा स्थानीय पर्यटन व्यवसायले पूर्वाधार विकास र प्रचार प्रसार गर्दै पर्यटक भित्राउन कसिएको माछापुछ्रे नमूना पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार तामाङ बताउनुहुन्छ।
अलिकति ओझेलमा परेको ट्रेक हो है, यहाँबाट अति सुन्दर दृश्यहरू देख्ने ठाउँ हुँदा हुँदा पनि हामी अलिकति पछि परेको मार्दी टुट र कुमाई ट्रेक दुइटै माछापुछ्रे गाउँपालिका अन्तर्गतै वारी पारी हुन्छ।
2079 चैतमा माछापुछ्रे गाउँपालिकाको 16 कार्यपालिकाको बैठक खुमै डाँडामा बस्यो। खुमैको प्रवर्धनमा जुटेको गाउँपालिकाले पदमार्ग र कोर्चाको विषयमा त्यति चासो दिएको छैन। खुमै डाँडा पुग्ने धेरै पर्यटक कोर्चा पुग्दैनन्। खुमै डाँडा पुगेका पर्यटकलाई कोर्चा हुँदै इमु झार्न सक्ने हो भने एक दिन भए पनि बसाई लम्ब्याउन सकिन्छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभई भारत पलायन हुनुभएको छ। सरकार विरोधी प्रदर्शनका क्रममा सयौं मानिस मारिएपछि प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। हिजो 90 भन्दा बढ़ी प्रदर्शनकारीको मृत्यु भएपछि कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू प्रधानमन्त्री भवन प्रवेश गरेका थिए। सरकारी जागिरमा कायम सरकारी कोटाको विरोधमा विद्यार्थीहरूले गत जुलाईबाट प्रदर्शन शुरू गरेका थिए, तर त्यही प्रदर्शन 2 दशकसम्म सत्तामा रहेका हसिनाको राजीनामा माग गर्दै उग्र भएको थियो। बीबीसी बंगलाले प्रधानमन्त्री हसिना आफ्ना परिवारसहित छिमेकी देश भारतको त्रिपुरा राज्यतर्फ प्रस्थान गरेको बताएको छ। हसिना पलायन हुनुभएपछि बंगलादेशका सेना प्रमुख वकार उज जमानले अब नयाँ अन्तरिम सरकार गठन गरिने बताउनुभयो। नयाँ सरकार गठनका लागि सेना प्रमुखले राजनैतिक दल र नागरिक समाजका अभियन्ताहरूसँग छलफल जारी राखेको छ। इजरायली सेनाले गत 24 घण्टामा गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 40 जनाको मृत्यु भएको छ। गत अक्टूबर 7 हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको युद्धका क्रममा कम्तीमा 39,623 प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने 91,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। यसैबीच इरानका विदेश मन्त्री बसिर कनानीले आफू क्षेत्रीय द्वन्द्व निम्त्याउने पक्षमा नरहेको तर इजरायललाई भने तह लगाउनै पर्ने आवश्यकता रहेको बताउनुभयो। हमास र हिजबुल्लाहका प्रमुख नेताहरू इजरायली आक्रमणमा मारिएपछि इरानले इजरायलसँग बदला लिने घोषणा गरेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
पूर्व अर्थमन्त्री एवं नेपाली कंग्रेसका नेता डाक्टर प्रकाशन मतले केही कम्पनीका शेयर मूल्य अस्वाभाविक रूपमा बढ़ेको देखिएकोले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमाशी भएको बारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्नुहुँदै डाक्टर महतले अहिले पूँजी बजारको वृद्धिलाई स्वाभाविक रूपमा लिन नसकिने बताउनु भएको हो। त्यहाँ केही चलखेलको सम्भावना प्रशस्त देखिएका छन्। उहाँले भन्नुभयो, कतिपय संस्थाको जसरी शेयर मूल्य बढ़ेको छ त्यो स्वाभाविक देखिँदैन, यतातर्फ सरकार र नियामकको ध्यान जान जरूरी छ, पूर्व अर्थमन्त्रीले भन्नुभयो। नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याउने उहाँको भनाइ थियो। सार्वजनिक वित्त व्यवस्थापन र बजेट प्रणालीमा अनुशासन आवश्यक रहेकोमा पूर्व अर्थमन्त्री महतले जोड़ दिनुभयो। संघ सरकारबाट 3 करोड़ भन्दा तलका आयोजनालाई बजेट विनियोजन नगर्ने कार्यविधि बनेकोमा अघिल्लो सरकारले साना आयोजनामा पनि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर आर्थिक अनुशासन उल्लंघन गरेको पूर्व अर्थमन्त्री महतले बताउनुभयो। साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 1.47% वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 40.76 अंकले बढ़ेर 2796.38 बिन्दुमा कायम भएको छ। सोमबार 326 कम्पनीहरूका 4,97,76,730 किता शेयरहरू 21,86,49,92,000 रूपियाँमा किनबेच भएका छन्। सोमबार 8 कम्पनीहरूको शेयर मूल्य 10% बढ़ेर सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने सोमबार नकारात्मक सर्किट लागेको छ। यस दिन कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा हिमालयन रि इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। बागलुङको उच्च भागमा पाइने स्वादिष्ट आलु सिस्नो र जंगलमा पाइने बाकोलाई ब्रान्डिङ गर्न थालिएको छ। त्यहाँको जयमिनी नगरपालिका 3 उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो। जंगलमा खेर गइरहेको बाकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रताल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकिङ गर्ने आधुनिक उपकरण भित्राएको छ। उक्त संस्थाले गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी दर्ता गरेर अर्ग्यानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो। अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाकोको गुन्द्रुक बागलुङ बजार सहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा सोमबारको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड निर्माण भएको हो। सोमबार छाप भएको सुन प्रतितोला 1,50,000 रूपियाँमा कारोबार भएको छ। आइतबार छाप भएको सुन प्रतितोला 1,49,700 कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छाप भएको सुन प्रतितोला 300 वृद्धि भएको हो।
अब खेल समाचार।
काभा महिला नेसन्स लीगमा नेपालले सोमबार मालदिवसलाई सोझो सेटमा हराएको छ। यसअघि नै सेमी फाइनल पुगिसकेको नेपाल लीगको उपविजेता बनेको छ। 4 खेलमा 3 जित र 1 हारको नतिजामा 9 अंकसहित नेपाल लीगमा दोस्रो भएको हो। अब नेपालले सेमी फाइनलमा तेस्रो स्थानमा रहेको इरानसँग खेल्नेछ। अर्को सेमी फाइनलमा शीर्ष टोली भारतले चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्नेछ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सोमबार भएको लीग चरणको अन्तिम खेलमा नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा हराएको थियो। अर्को खेलमा भारतले श्रीलंकालाई 3-0 सेटमा हराएको थियो। तेस्रो जितसँगै भारत 10 अंकसहित शीर्ष स्थानमा रहन सफल भयो। 9 अंकसहित नेपाल दोस्रो, 7 अंकसहित इरान तेस्रो भयो। श्रीलंका 4 अंक जोडेर चौथो हुँदा अंकविहीन मालदिव्स 5 हुँदै लीग चरणबाटै बाहिरियो। मंगलबार दिउँसो 3 बजे शुरू पहिलो सेमी फाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। दोस्रो सेमी फाइनलमा नेपाल र इरान बीच प्रतिस्पर्धा हुनेछ। लीग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ। थाइल्याण्डमा भएको विश्व हफकिडो च्याम्पियनशीपमा नेपालले समान 2 रजत र काँस्य पदक जितेको छ। साउन 17 20 गतेसम्म भएको प्रतियोगितामा नेपालले मेघमा गुरूङ र चन्द्र बहादुर भोराले रजत तथा राजेन्द्र तामाङ र इमा थापाले काँस्य पदक जिते। संकटा क्लबले ललित स्मृति एन्फा यु 18 युथ लीगमा सोमबार जाउलाखेल युथ क्लब विरूद्ध 2-0 जित निकालेको छ। दोस्रो जितसँगै संकटाले 7 खेलमा 9 अंक जोडेको छ। चौथो पराजय बिहोरेको जाउलाखेलको समान खेलबाट 5 अंक छ। सातो बाटो स्थित इन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन सबिन कुमार, लुङ्गिली मगर र दिवस राईले गोल गरे।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा देशभर साधारणतया बदलिरही धेरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.7 न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 31.5 न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 0.9 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 31.4 न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 10.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.3 न्यूनतम 23.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 35.5 न्यूनतम 25.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजना अन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रू द्रुत मार्ग निर्माणमा आउने व्यवधान समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेललाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त, भोलिदेखि मनसून पुनः सक्रिय हुने भएकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको सबैमा आग्रह, बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्री डाक्टर आरजू राणाको बंगलादेश स्थित नेपाली दूतावासलाई निर्देशन, विद्यार्थी आन्दोलन चर्किँदै गएपछि बंगलादेशका प्रधानमन्त्री शेख हसीनाद्वारा राजीनामा, अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा र काबा महिला नेसन्स भलिबल लीग अन्तर्गत नेपालद्वारा मालदिव्स पराजित नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।